नमस्कार, कार्यक्रम सड़क र सवारीको नयाँ अंकमा तपाईंलाई स्वागत गर्न आज आएकी छु म मल्लिका थापा र प्रविधिमा हुनुहुन्छ सहकर्मी प्रवीण श्रेष्ठ। कार्यक्रम सड़क र सवारी उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै उज्यालो online.com र उज्यालोको मोबाइल एप्लिकेशनबाट शनिबार बाहेक हरेक बिहान 9:15 बजेदेखि 10 बजेसम्म सुन्न सकिन्छ। कार्यक्रममा हामी यात्रालाई सुरक्षित गर्न आफैले अपनाउनु पर्ने सावधानी, सड़क र सवारीमा भोग्नु परेका समस्या र समस्या समाधानका लागि गर्नुपर्ने प्रयास लगायत सड़क र सवारी सुरक्षाका विषयमा चर्चा गर्छौं।
ट्राफिक माना भई सबैले माना भई सबैले मिसमा हुँदैन कसैले ट्राफिक नियम यात्रु चालकलाई सडक यात्रा छिन भरको भए नि सचेत बन जुनी भरिलाई।
सड़क र सवारी कार्यक्रमको आजको अंकमा हामीसँग छ ट्राफिक अपडेट, सड़क र सवारी सम्बन्धी गतिविधि, सड़क र सवारी सरोकारमा ललितपुर महानगरपालिकाले बनाउन लागेको साइकल लेन डिजाइन र यसको सुरक्षाका विषयमा साइकल सोसाइटी नेपालका अध्यक्ष रत्नराम श्रेष्ठसँगको अन्तर्वार्ता।
त्यो छोड्ने भन्दा तपाईँको यस्तै हो भने व्हील भेहिकल्समा त चिन्ह दिनु पर्यो, होइन भने यसको अहिले विकल्पको रूपमा केही न केही त टिप्नै पर्छ र साइकल त वान अफ द बेस्ट। त्यस कारण चाहिँ अहिले सचेतनाको क्रममा यसो हेर्दाखेरि धेरै मान्छेहरूमा सचेतना जागेको छ।
कार्यक्रममा सवारी साहित्य पनि समेट्छौं। यस्तै कार्यक्रममा सड़कबाट चालक अन्तर्गत आज ट्याक्सी चालक मणिराज तामाङसँग कुराकानी गर्छौं।
मिटरमा हिँडिन्छ कि नहिँड्नु, मिटरको ट्याक्सी मिटरमा हिँडिन्छ, तर अब कुनै कुनैहरूले कतिमा जाने भन्छ त्यति भने उनीहरू उनलाई इच्छा गरेर जान्छ, नभए हामी प्रायःसम्म मिटरमै हिँड्छौँ।
यसै गरी फेसबुकमा तपाईँले दिनुभएको प्रतिक्रिया त छँदैछ। उज्यालोको फेसबुक पेज उज्यालो UJYAALOमा आज हामीले कुनै पनि सड़कमा कसरी व्यवस्थित साइकल लेन बनाउन सकिन्छ भनेर तपाईँको विचार प्रतिक्रिया मागेका छौं। तपाईँ प्रतिक्रिया लेख्दै गर्नुहोस् है, हामी कार्यक्रमको बीचतिर समेट्छौं। सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सड़क र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी सड़क र सवारी सुरक्षाका विभिन्न विषयवस्तुमा चर्चा गर्छौं, जसरी हुन्छ तपाईँ हाम्रो यात्रालाई सुरक्षित बनाउने हाम्रो प्रयास हो। अब भने कार्यक्रम शुरू गरौं ट्राफिक अपडेटबाट। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाण्डौ उपत्यकाको सवारी आवागमन यति बेला सामान्य छ, यद्यपि जड़ीबुटी भएर कोटेश्वरतर्फ आउने सवारी साधन भने केही लाइनमा चलिरहेका छन्। यस्तै विभिन्न नाका हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि सामान्य तवरले नै सञ्चालन भइरहेका छन्। यसैबीच ट्राफिक नियम उल्लंघन गर्ने 1234 जना सवारी चालकलाई हिजो ट्राफिक प्रहरीले कार्यवाही गरेको छ, जसमा जाँडरक्सी खाएर सवारी साधन चलाउने 132 जना, जथाभावी सवारी पार्किङ गर्ने 125 जना र अनावश्यक हर्न बजाउने 34 जना सवारी चालक रहेका छन्। ढोका खुल्लै राखी सवारी साधन चलाउँदै गरेका 39 जना र अवस्था ठिक नभएका सवारी साधन चलाउँदै गरेका 33 जनालाई पनि हिजै ट्राफिक प्रहरीले कार्यवाही गरेको छ। ट्राफिक अपडेटपछि सड़क र सवारी सम्बन्धी अब केही गतिविधि। तनहुँको व्यासु नगरपालिका 13 घाँसीकुवामा माइक्रो दुर्घटना हुँदा 6 जना घाइते भएका छन्। माइक्रोमा सवार 14 जना मध्ये 6 जना घाइते भएको र उपचारको लागि दमौली स्थित रत्नहरी अस्पताल पठाइएको तनहु प्रहरीले जनाएको छ। हिजो काठमाण्डौबाट पोखरातर्फ जाँदै गरेको माइक्रो नियन्त्रण गुमाएर सड़कको किनारमा पल्टिएको हो। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका 7 धनेश्वर पुलमा हिजो साँझ टिप्परको ठक्करबाट पैदल यात्री गम्भीर घाइते भएका छन्। बनेपाबाट पनौती जाँदै गरेको टिप्परले पैदल यात्रीलाई हिजो साँझ ठक्कर दिएको थियो। टिप्परको ठक्करबाट घाइते भएका पैदल यात्रीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। घाइतेको नाम थर र ठेगाना भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। उज्यालो रेडियो नेटवर्कमा तपाईँ यति बेला कार्यक्रम सड़क र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी सड़क र सवारी सुरक्षाबारे चर्चा गर्छौ। अब भने कार्यक्रममा एउटा गीत सुनौ, त्यसपछि हामी सड़क र सवारी सरोकारको साथमा आउँछौ। उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सड़क र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी सड़क र सवारी सुरक्षा बारे चर्चा गर्छौ। केही बेर अघि हामीले ट्राफिक अपडेट र सड़क र सवारी सम्बन्धी केही गतिविधि प्रस्तुत गर्यौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यति बेला जड़ीबुटी भएर कोटेश्वरतर्फ आउने सवारी साधन केही लाइनमा चलिरहेका छन्। काठमाडौँ उपत्यकाको अरू ठाउँमा सवारी आवागमन सामान्य छ। कार्यालय समय भएकाले विस्तारै गाड़ीको चाप बढ़ेको छ। मुख्य चोकमा गाड़ी चलाउन केही बेर पर्खनुपर्ने अवस्था छ। अब भने लागौं सड़क र सवारी सरोकारतर्फ। ललितपुर महानगरपालिकाले कुपण्डोलदेखि मंगल बजारसम्म साइकल लेन बनाउने भनेर काम अगाडि बढ़ाएको छ, जस अन्तर्गत ललितपुरका विभिन्न ठाउँमा साइकल राख्न स्ट्याण्ड पनि बनाइएको छ। साइकल स्ट्याण्ड बनाउने काम आधा सकिएको जनाएको छ। साइकल राख्न बनाइएको स्ट्याण्डलाई अहिले महानगरपालिका अगाडि महानगरपालिका हाताभित्र जावला खेलमा देख्न सकिन्छ। आज यसै विषयमा केन्द्रित रहेर हामीले ललितपुर महानगरपालिकाले थालेको कामको अवस्था र यस काममा आएका समस्याहरूको विषयमा नेपाल साइकल सोसाइटीका अध्यक्ष रत्नराम श्रेष्ठसँग कुराकानी गर्छौं। उहाँसँग सहकर्मी रोशन केसीले कुराकानी गर्नुभएको छ। अबको पालोमा यही कुराकानी।
र एक्चुअली भन्नुपर्दाखेरि हामीले चाहिँ स्टडी गरेर डिजाइन गरेको मेन अलि ट्रङ्क रोड भन्नु काठमाडौँ र पाटना डाइरेक्टली जोड्ने जुन बाटो नै पर्यो कि अब कुपनडोल पुलचोक जावलाखेल लखनखेल त्यो मेजर फेरि ट्राफिक समस्या हुनु पनि ठाउँमा तर कस्तो भने हरेक चिजको नेगेटिभ र पोजिटिभ पक्ष हुन्छ रहेछ. त्यो रोडमा हामीले साइकल लेनको किन प्रपोज गर्यो भने नगरपालिकाले यसमा चाहिँ इन्ट्रेस्ट देखाउनु भयो त्यो रोडमा त्यही बाटोमै गरौँ भनेर मेयर लगाएको टिमले र सँगैसँगै अनि त्यो ठाउँमा एउटा राख्नु एउटा मेजर कज के भने मेन जहाँ चाहिँ बढी ट्राफिक फ्लो हुन्छ त्यहीँ साइक्लिस्टहरू पनि धेरै हुन्छ नि त. अरू भेहिकलको तुलनामा थोरै होला तर मान्छेले प्रायः चाहिँ युज गर्ने बाटो त त्यही रहेछ भनेपछि त्यहीँ साइकल लेन किन राख्ने भने त्यहाँ साइकल लेन राखेको हो होइन. तर त्यो साइकल लेनमा पनि अहिले तत्काल हामी डेडिकेटेड राखेन. प्रायः ठाउँ चाहिँ सेयरिङ लेन छ, कतिपय सेगमेन्टमा डेडिकेटेड छ. र सेयरिङ लेनमा एउटा के समस्या हुन्छ भने सेयरिङ लेन भनेपछि अरू पनि भेहिकल्स त्यहाँ छिर्न पाउँछ नि त होइन. नेपालको फेरि ट्राफिक कल्चर त्यही छ, हाम्रो काठमाडौँको ट्राफिक कल्चर भेल्युको त त्यही छ. अनि सेयरिङ लेन भयो हामीले पनि चलाउनु पाउँछ भने गाडी मोटरसाइकल त्यहाँ पनि पेलेर गएर झन् क्याजुअलिटी हुने साइक्लिस्टहरू मारिने चान्स पनि क्याजुअलिटी हुने चान्स पनि एकदम थाहै छ, तर्का रूपमा देखिन्छ. त्यस कारण हामीले यो एउटा अहिले डर पनि छ कि यसमा होइन, ए झन् साइकल लेन बनायो झन् यहाँ एक्सिडेन्ट बढाइदियो भन्ने हुन्छ. अनि साइकल लेनले गर्दा भएको जामलाई झन् अझै बढी जाम भइदियो भन्ने पनि हुन्छ. त्यो किसिमको एउटा कन्फ्लिक्टहरू आउने चान्स एकदम हाई छ. तर सुरुवातमा हरेक साइकल मैत्री सरहरूको एउटा इतिहासमा हेर्ने पनि कन्फ्लिक्ट सुरुवातमै आउँछ. एक डेढ वर्ष तपाईँको त्यो कन्फ्लिक्टमा जुनै पर्छ, फलामको चिरा चपाउनै पर्छ होइन. र त्यहाँ चाहिँ तपाईँको सेयरिङ लेन र छोटो ठाउँमा डेडिकेट लेन छ. अहिले चाहिँ हामीले के सोचेको भने साइकलले बाटोलाई दिइसकेपछि अरूहरूमा जाम त अवश्य नै हुन्छ. अनि ताकि मोटरसाइकलहरू गाडीहरूले पनि के महसुस ओहो त्यहाँ साइकलमा आयो भने बरु मलाई सजिलो हुने रहेछ होइन, बरु त्यहाँ मलाई जामसम्म नफस्ने रहेछ, बेकार म मोटरसाइकलमा त्यसमा म यति दुरीको लागि म साइकलमा आउँछु भने त्यो किसिमको एउटा चाहिँ उनीहरूलाई एउटा प्रमोट गर्नलाई पनि यो साइकल लेन त सुरुमा चाहियो नि त. त्यस कारण चाहिँ अब हामीले चाहिँ अहिले त्यो ठाउँमा नै साइकल लेनको डिजाइनहरू भएर काम चाहिँ हुँदैछ, ठेका पनि गइसकेको छ. अब सुरुवात गर्नलाई अलिकति समय लागेको छ किनभने सडक विभागले चाहिँ एप्रुभल दिनुपर्छ, किनभने त्यसको चाहिँ जुडिसियल क्षेत्राधिकार चाहिँ सडक विभाग अन्तर्गत पर्छ. सडक विभागसँग अस्ति नगरपालिकाले कुरा राख्नुभएको छ होइन, अब त्यसबाट उहाँहरू एप्रुभलको कुरा छ, अब त्यो पनि कुरेछन्. सँगसँगै काम त अब बढ्ने वाला नै छ.
सेयरिङ पाथ पनि छ, डेडिकेटेड पाथ पनि छ साइकल लेनको लागि भनेर, जसमा दुर्घटनाको सम्भावना पनि छ भनेर पनि भनिरहनु भएको छ. यसलाई चाहिँ अब यस्तो सम्भावना छ भन्दा पनि यसलाई सुरुवातमै निर्कोल गर्नका लागि केही अरू उपायहरू अप्नाउन सक्ने अवस्था छैन.
यसमा सबैभन्दा ठुलो कुरा त क्याम्पेनिङ मेसेजहरू नै हो. दोस्रो मुख्य भाइटल रोल चाहिँ हामीले के दिनेछ भने ललितपुर महानगरपालिकाको आफ्नो एउटा लोकल ल बनाउनु पाउनु, सबै नगरपालिका आफ्नो चाहिँ स्थानीय कानून बन्द छ. र त्यसै एउटा कानून चाहिँ ललितपुर महानगरपालिका यो पुसमा चाहिँ निकाल्ने गरी चाहिँ यो पारित हुने गरी चाहिँ सडक र साइकल र फुटपाथ सम्बन्धीको एउटा चाहिँ एक्ट तयार गर्दैछ. त्यसमा नेपाल साइकल सोसाइटीले नै काम गर्दैछ. त्यो कानून पारित भइसकेपछि अनि तपाईँको त्यो कानूनमा चाहिँ के हुन्छ भने सेयरिङ लेनमा यदि कसैलाई डिस्टर्ब गर्यो भने त्यो किसिम पेनालाइज गर्ने एउटा चाहिँ टफ नै किसिमको भनौँ, हाइली पेनालाइज अब त्यो जरिमाना शुल्कहरू अनि भोलि ठोक्यो भने उसले ऊ चाहिँ आफ्नै भागीदार भन्नुपर्ने त्यो किसिमको चाहिँ जसले भेहिकल्सहरूलाई त्यो किसिमको र यता रोड साइक्लिस्टहरू र व्हिल चेयरहरूलाई चाहिँ सेफ्टीको सेन्टर राखेर चाहिँ त्यो किसिमको कानुन भन्दैछ लोकल. अनि त्यो चाहिँ तर नेपालको संविधानसँग नबाजिने गरी भन्नु पर्ने हुन्छ.
जुन कुपन्डलदेखिबाट लगनखेलसम्मको जुन साइकल लेन छ त्यसमा चाहिँ जाम हुने अवस्था पक्कै हुन्छ. डेडिकेटेड लेन दिइसके पछाडिबाट साइकललाई छुट्याइसकेपछि जाम हुने सम्भावना देखिन्छ भनेर भन्नुभयो. र त्यो हेरिसकेपछिबाट चाहिँ ए साइकल यात्री आनन्दसँग गइरहेका छन्, हामी जाममा बस्नुपर्ने अवस्था छ, हामी पनि त्यतिको लागि त साइकल प्रयोग गरौं न भनेर मानिसमा त्यो सचेतना आउन सक्छ र साइकल प्रयोग गर्न सकिन्छ भनेर सरले भन्नुभयो. त्यो सम्भावना कतिको देख्नु भएको छ त्यो सचेतना आउने नागरिकहरूमा?
यस्तो हुन्छ, कतिपय सचेतना जागरूकता एजुकेसनले दिन्छ, कतिपय हाम्रो यो समयको सापेक्ष संविधान छ, कतिपयलाई चाहिँ अलिकति इम्पोज पनि गर्नुपर्ने पनि सिचुएसन छ क्या. किनभने इन जेनरली हाम्रो सिभिलको जुन चाहिँ हाम्रो मोरल स्ट्यान्ड अलिक कम छ नि त होइन, हाम्रो सिभिल सोसाइटीमा. अनि त्यस कारण चाहिँ कतिपय अवस्थामा चाहिँ हामीले चाहिँ अब यस्तै नै लापरवाही छोडिरह्यो भने त सडकलाई यसरी नै ट्राफिक समस्यालाई यस्तै लापरवाही छोड्यो भने त नो बडी क्यान ह्यान्डल. सरकारले यसमा चाहिँ पछि गएर कुनै पनि तरिकाबाट चाहिँ सम्हाल्न गाह्रो हुने हुन्छ. अनि त्यसले गर्दा के चाहिँ हुन्छ भन्दा यसको व्यापक यो यति धेरै यसले गर्दा टोटल धेरै हाम्रो सहरको विभिन्न अरू विभिन्न आयामहरूमा डाइरेक्टली यसले चाहिँ प्रभाव पारेकोलाई यसले चाहिँ ड्यामेज पार्छ. यो प्रकारले होइन सडकलाई राम्रोसँग मेन्टेनेन्स गर्नु भएन एउटा सहर प्यारालाइज हुन्छ कि, हाम्रो सहरको हालत भोलिको प्यारालाइज हुने कन्डिसनमा छ. अनि यो सहर सँगसँगै देश प्यारालाइज हुन्छ, यो सहर सँगसँगै यहाँको इकोनोमी प्यारालाइज हुन्छ कि. त्यतिको छोड्ने भन्दा तपाईँको यस्तै हो भने व्हिल भेहिकल्समा त छिर्न दिनु पर्यो, होइन भने यसको अहिले विकल्पको रूपमा त केही न केही त टिप्नै पर्छ. र साइकल त वान अफ द बेस्ट होइन, त्यस कारण चाहिँ साइकलको यो त्यो हेर्दाखेरि अहिले सचेतनाको क्रममा यसो हेर्दाखेरि धेरै मान्छेहरूमा सचेतना जागेको छ। अहिले पहिलाभन्दा साइक्लिस्टहरू बढेको छ नि, साइकलप्रतिको रुझान कति बढाएको छ, जस्तो तपाईँहरूको मिडियामा एउटा हेर्नु न अहिले माइलेज कति धेरै आउँछ साइकलको भने त्यो त्यो धेरैले पढिरहेको हुन्छ, हेरिरहन्छ, इभन फेसबुकमा सेयर गरिरहेको हुन्छ, त्यति धेरैलाई हजारौँ सेयर हुन्छ, तर अरू इस्युजहरूमा पनि खासै सेयर पढेको पनि हुँदैन भने पनि त मान्छेहरूमा रुचि त रहेछ नि त। त्यस कारण मान्छेको रुचिलाई पनि बुझ्नको लागि पनि त्यो ठाउँमा चाहिँ साइकल लेनको आवश्यकता छ।
जस्तै यो साइकल लेनको कुरा गरिराख्दाखेरिमा हामीले त्यसको पार्कको पनि कुरा गर्नुपर्ने हुन्छ, साइकललाई चाहिँ राख्ने स्ट्यान्ड भनौँ है, त्यो बनेको पनि छ, त्यो चाहिँ कतिको वैज्ञानिक हिसाबले बनिया छ या त्यसको मापदण्डको हिसाबले अन्तर्राष्ट्रिय मापदण्डको हिसाबले त्यो कतिको छ?
एक्चुली अहिले हामीले बनाइरहेको डिजाइन चाहिँ युनिभर्सल डिजाइन हो होइन, यो चाहिँ तपाईँ कस्तो भन्छ भने अब हामीले चाहिँ त्यो एउटा हेर्नु साइकल स्ट्यान्ड बनाउनु लागेर कम्तीमा त्यहाँ चाहिँ एउटा स्ट्यान्डमा तपाईँको 16 20 अट्ने हिसाबमा भएको छौँ होइन, र त्यसको पनि चौडाइ त्यो त्यो साइकल थियो भने साइकललाई चाहिँ त्यसले चाहिँ स्क्रच नहोस् न कोरेस भन्ने हिसाबमा, साइकलको हाइटसँग साइकलको माथि रड हुन्छ नि माथि घर त्यो रडसँग त्यो को लेभलमा चाहिँ अडिने गरी बनाउनु पर्छ, त्यो त्यो किसिमकै स्ट्यान्डर्डमा बनाएको हो। र यसमा नेपाल साइकल सोसाइटीमा अहिले प्राय चाहिँ हाम्रो प्लानिङ कमिटी छ, त्यसमा चाहिँ अहिले जुन चाहिँ एक्जिक्युटिभ बोर्डमै भन्नुपर्दाखेरि प्रायः चाहिँ प्राविधिक टोलीहरू नै धेरै छन् क्या, प्राविधिक भन्दा मतलब उहाँ चाहिँ अर्बन प्लानर डिजाइनर हुनुहुन्छ होइन, आर्किटेक्चर हुन्छ र ट्रान्सपोर्टेसन इन्जिनियरको टोली नै छ। अझ हाम्रो प्लानिङ कमिटीमा कुरा गर्नुहुन्छ भने हामीसँग आर्किटेक्चर नै 5 जना छ होइन, अनि अझ मास्टर्स गरेका प्लानर अर्बन प्लानरहरू नै भन्नुहुन्छ भने हामीसँग 5 जनै छ, अर्बन डिजाइनर छ जसले चाहिँ हङकङ युनिभर्सिटी पढिरहनु भएको छ, उहाँको नेतृत्वमा उहाँ डिजाइनिङ काम उहाँले गर्नुहुन्छ। हाम्रो सोमराज राणाजी हुनुहुन्छ, उहाँ हाम्रो भाइस प्रेसिडेन्ट पनि हुन्छ एनसिएसको, र उहाँले चाहिँ डिजाइनको सबै उहाँले नै हेर्नुहुन्छ। तर अनि लिड गर्नको लागि चाहिँ अर्बन प्लानर सिनियर अर्बन प्लानर चाहिँ किरण जोशीजी हुनुहुन्छ होइन, र उहाँ आफै पनि साइक्लिस्ट हो फेरि है, दे अल आर साइक्लिस्ट। अनि हामीसँग ट्रान्सपोर्टेसन इन्जिनियरहरू पनि हुनुहुन्छ, उहाँहरू पनि जस्तो शुभेच्छा भट्टजी हुनुहुन्छ, उहाँ ट्रान्सपोर्टेसन इन्जिनियर हुन्छ, विवेक गुप्ताजी हुनुहुन्छ, अनि इन्भाइरोमेन्टल इन्जिनियर साथीहरू हुन्छ, उहाँ साइक्लिङ नै हो। त्यस कारण चाहिँ एउटा के भने हामीले यो सबै अध्ययनहरू चाहिँ मापदण्डको आधारमा पनि भयो, सँगसँगै हाम्रो यहाँको कन्सेप्टमा कुन चाहिँ गर्दा राम्रो हुन्छ। कहिलेकाहीँ चाहिँ जस्तै तपाईँको दरबार स्क्वायरमा हामीले आधार त्यो साइकल स्ट्यान्ड राख्नु पर्यो भने तपाईँको त्यो पुरातत्वकोलाई पनि ख्याल राखेर त्यो किसिमको बनाउनु पर्ने हो। त्यस कारण साइकल स्ट्यान्डको त तपाईँको त एकदम हामीले मापदण्ड नै आधारमा गरिरहेको हो, र नेपालमा खास राष्ट्रिय मापदण्ड त केही पनि छैन, तर हामीले आफै इन्टरनेसनलको जुन चाहिँ कन्सेप्ट हेरेर त्यो किसिमको बाहिर बनाइरहेको छ। बलियो छ यो
साइकल स्ट्यान्ड बन्दैछ भनेर धेरै हामीले सुनिरहेका छौँ, कहाँ कहाँ बन्दैछ र कहाँ कहाँ हामीले देख्न पाउँछौँ?
साइकल स्ट्यान्ड तपाईँको स्पष्ट रूपमा देखिने एउटा चाहिँ महानगरपालिका अगाडि नै छ, दोस्रो तपाईँको यो जाउँले खेल्न पनि स्याहा छ है, अनि त्यसको चाहिँ महानगरपालिका भित्र पनि छ। अब हामीले अर्को बन्न लागेको चाहिँ 5 नम्बर वडा नम्बर कार्यालयको प्राङ्गण बन्दैछ, र अर्को चाहिँ तपाईँको पाटन हस्पिटलको अगाडि बन्दैछ, अनि अर्को चाहिँ पाटन ढोकामा। त्यो लगभग अहिले चाहिँ हामीले 100 साइकल स्ट्यान्ड बनाउनेमा लगभग आधा काम लगभग सकिसकेको छ। अझै आधा काम चाहिँ किन बाँकी छ भने समस्या के भने साइकल स्ट्यान्ड राख्ने बित्तिकै एक त नगरपालिकाको पनि कन्सर्न आधारमा वडा कार्यालयले चाहिँ दिनुपर्ने, त्यहाँ एकदम ढिलो काम हुने, कहिले हुन्छ भने किनभने अब त्यति सहयोग सबै ठाउँमा आएको छैन होइन, र दोस्रो कुरा त्यहाँ नगरपालिकाले ओके भने लोकल पिपल्सहरू आएर चाहिँ यहाँ राख्नु हुँदैन, यहाँ यस्तो चाहिँ हुन्छ भने रोकिदिने, अनि कतिले चाहिँ व्यापारीले रोकिदिने, अनि सबै सामान लिएर त्यहाँ तयार गरेर भरेर आएर रोकिदिन्छ, अनि त्यसो भएकोले गर्दा त्यो काम एकदम ढिलो भएको छ, यसमा एकदम तनाव नै छ हामीलाई। यो चाहिँ ठेकाली नै हामीले एनसिएसएसको यसमा चाहिँ हामीले यो बनाएको छ होइन, हामीले डिजाइन र सुपरभिजन हामीले गर्ने हो, बनाउन चाहिँ एउटा कन्स्ट्रक्सन कम्पनीले चाहिँ काम गरिरहनु भएको छ।
जस्तै अब यो साइकल स्ट्यान्ड बनाएर त्यो नगरपालिकाभित्रकै मानिसहरूलाई पनि साइकल प्रयोग गर्नको लागि मोटिभेट गर्नको लागि त्यो एउटा अवधारणा बनाउनको लागि कतिको सम्भव देख्नुहुन्छ तपाईँ?
होइन, यो त बनाउनै पर्छ, यो भएन भने वास्तवमा जतिसुकै बनाए पनि त्यो लागू हुन्छ भन्ने कुरामा विश्वास गर्न गाह्रो छ। त्यस कारण चाहिँ नगरपालिका र एनसिएसबाट हामीले के प्लानिङ गर्न सोचिरहेछौँ भने हरेक महिनाको एकचोटि फर्स्टमा पहिलो शुक्रबार अथवा पहिलो आइतबार अथवा कुन डे विकमा हुन्छ त्यो पारेर चाहिँ हामीले चाहिँ त्यो दिन चाहिँ कर्मचारीहरूदेखि लिएर मेयर होइन साइकलमा आउने साइकल टु वर्क क्याम्पेन, र बिस्तारै त्यसको चाहिँ प्रभावकारिता बढ्दै गएपछि अनि हप्ताको एकचोटि चाहिँ हामीले साइकल टु वर्क त्यो क्याम्पेन गर्ने भन्ने कुरा चाहिँ छ। त्यो चाहिँ हामीले त्यो क्याम्पेन चाहिँ वृहत रूपमै गर्नुपर्ने अवस्था छ।
उज्यालो रेडियो नेटवर्कमा तपाईँ यति बेला कार्यक्रम सड़क र सवारी सुनिरहनु भएको छ। ललितपुर महानगरपालिकाले बनाउन थालेको साइकल लेनको विषयमा नेपाल साइकल सोसाइटीका अध्यक्ष रत्नराम श्रेष्ठसँगको कुराकानी हामीले भर्खरै सुन्यौं। नेपाल साइकल सोसाइटीकै सहकार्यमा साइकल लेन बन्दैछ र यसको सबै अध्ययन र डिजाइन पनि नेपाल साइकल सोसाइटीले नै गरेको हो। यसरी कुपण्डोलदेखि मंगल बजारसम्मको व्यस्त सड़कमा साइकल लेन बन्दा साइकल लेनमा चल्ने साइकल र साइकल लेन कसरी सुरक्षित बन्न सक्ला भनेर सहकर्मी रोशन केसीले सोसाइटीका अध्यक्ष रत्नराम श्रेष्ठसँग कुराकानी गर्नुभएको हो र आज हामीले उज्यालोको फेसबुक पेजमा पनि कुनै पनि सड़कमा कसरी व्यवस्थित साइकल लेन बनाउन सकिन्छ भनेर सोधेका छौं। उज्यालोको फेसबुक पेज हो UJYAAL हो। तपाईँले यो पेजमा गएर हामीले सोधेको प्रश्नमा कुनै पनि सड़कमा कसरी व्यवस्थित साइकल लेन बनाउन सकिन्छ भनेर हामीले सोधेका छौं। त्यसमा तपाईँको विचार प्रतिक्रिया दिन सक्नुहुन्छ। तपाईँ प्रतिक्रिया लेख्दै गर्नुहोस् है। हामी तपाईँको प्रतिक्रिया सहित केही बेरमा आउँछौ।
हेलो हेलो, म मुलकुसबाट बोलिरहेको छु। ए चाँडै आउनुहोस् है त। ल हस्, धन्यवाद है त। रमैया रमैया काठमाडौँबाट आइसक्यो अरे है। अँ काठमाडौँ आइसक्यो।
मैले सधैँ आफ्नो बाटो आफै नै चुनेको छु, चाहे त्यो जति नै कठिन किन नहोस्। नेपालमा हरेक मोडहरूमा चुनौतीहरू छन्। आज पनि यहाँ साना भन्दा साना आवश्यकताहरूको लागि लामो यात्रा गर्नुपर्दछ। नेपाल एउटा पहाड़ी मुलुक हो। यहाँका धेरै गाउँ बस्तीहरूमा आज पनि चुलाको नै चलन छ। यी पहाड़हरूमा हिँड्न धेरै गाह्रो हुन्छ, फेरि दाउराको भारी लिएर त अझै पनि। आज म एउटा खास भारी लिएर जाँदैछु। केही इच्छा, केही आवश्यकताहरू र धेरै नै खुसीहरू। सबै कुरा ठिकै हुनेछ भन्ने मलाई लाग्छ। आज 36 वर्ष भयो नेपाल ग्यासमा म एप्रेन्टिसबाट म्यानेजर बनिसकेको छु। तर केही खास कुरा डेलिभरी गर्दा धेरै खुसी लाग्ने गर्छ। र त्यो दिन आज हो। अर्काका आवश्यकताहरू पूरा गरेर अघि बढ्दै जानु, यही त हो योद्धाको काम।
टाटा योद्धा न झुक्छ न रोकिन्छ।
तपाईँ अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्कमा यति बेला तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम सड़क र सवारी। हामीलाई काठमाडौँमा 90 MHz उज्यालो online.com का साथै उज्यालो एप्लिकेशनबाट पनि सुन्न सकिन्छ। कार्यक्रममा अब फेसबुकमा तपाईँले दिनुभएको प्रतिक्रियाको साथमा हामी आएका छौं। हामीले आज उज्यालोको फेसबुक पेज UJYAALOमा कुनै पनि सड़कमा कसरी व्यवस्थित साइकल लेन बनाउन सकिन्छ भनेर तपाईँको विचार प्रतिक्रिया मागेका छौं। यसमा राजेन्द्र पराजुलीले सड़क फराकिलो बनाउनुपर्छ र छुट्टै साइकल लेनमा अन्य सवारी तथा पैदल यात्रुको लागि आवत जावत निषेध गर्नुपर्नेछ भनेर प्रतिक्रिया लेख्नु भएको छ। राजेन्द्रजीलाई तपाईँको प्रतिक्रियाको लागि कार्यक्रममा सहभागी हुनुभएकोमा धेरै धेरै धन्यवाद। यसै गरेर मोटी आर्यनले साइकलको लागि साइनमा छुट्टै बनाउनुपर्छ, त्यसमा पैदल यात्रीलाई समेत हिँड्न सजिलो हुन्छ र साइकल यात्रीलाई समेत हेलमेटको प्रयोग गर्न अनिवार्य गराउनुपर्छ भनेर लेख्नु भएको छ। आर्यनजीलाई पनि कार्यक्रममा सहभागी हुनुभएकोमा तपाईँको सुझाव सहितको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद। यसै गरेर ईश्वर गुरूङले नेपालको सन्दर्भमा सबैभन्दा पहिले पार्किङ कम्प्लेक्स अथवा पार्किङको व्यवस्थापन गर्नु जरूरी छ, साथै साइकल रिक्साको लागि छुट्टै लेन, मोटरसाइकलको लागि छुट्टै लेन र ठूला तथा साना गाड़ीहरूको लागि छुट्टै लेन, जसमा पनि हेवी गाड़ी र लाइट गाड़ीको लागि छुट्टा छुट्टै लेन र लामो द्रुत गति लेनको व्यवस्था गर्न सकियो भने सड़क व्यवस्थित गर्न सकिएला भनेर सुझाव सहितको प्रतिक्रिया लेख्नु भएको छ। ईश्वर गुरूङजीलाई पनि कार्यक्रममा सहभागी हुनुभएकोमा धेरै धेरै धन्यवाद। यसै गरेर हामीलाई सुमन पण्डितले पनि प्रतिक्रिया दिनुभएको छ। साइकल लेन होइन, अब हेलीप्याड गराउँदा राम्रो भनेर एउटा रमाइलो खालको व्यङ्गात्मक रूपमा प्रतिक्रिया लेख्नु भएको छ। भए पनि कार्यक्रममा सहभागी हुनुभएकोमा धेरै धेरै धन्यवाद। यसै गरेर शिशिर काफ्लेले साइकल लेन होइन पहिला गाड़ीको लेन राम्रो बनाउनु पर्यो भनेर लेख्नु भएको छ। शिशिरजीलाई पनि कार्यक्रममा सहभागी हुनुभएकोमा धेरै धेरै धन्यवाद। यसै गरेर नरेन्द्र वीर विक्रम चन्दले साइकल मात्रै होइन मोटरसाइकलको पनि छुट्टै लेन बनाउनु पर्छ भनेर लेख्नु भएको छ। तपाईलाई पनि प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद नरेन्द्रजी। यसै गरेर हामीलाई सञ्जाल चेतनले एउटा व्यङ्ग्यात्मक प्रतिक्रिया लेखेर पठाउनु भएको छ। स्काई साइकल बनाउनुपर्छ, स्काई साइकल वे बनायो भने पछि रेल र पानी जहाज ल्याउँदा पनि विस्थापित हुँदैन भनेर व्यङ्ग्यात्मक रूपमा प्रतिक्रिया लेख्नु भएको छ। तपाईँलाई पनि धेरै धेरै धन्यवाद कार्यक्रममा सहभागी हुनुभएकोमा सञ्जालजी। यसै गरेर मदन तामाङले मान्छे हिँड्ने फुटपाथ त भत्ता भुङ्ग पारेर हिँडुल गर्न कति कठिन भएको छ, अब फेरि व्यवस्थित साइकल लेनको कुरा आएको छ, पहिला पैदल यात्रीको लागि व्यवस्थित फुटपाथ कसरी बनाउने भनेर सोच्नुपर्छ भनेर लेख्नु भएको छ। मदन तामाङजीलाई पनि कार्यक्रममा सहभागी हुनुभएकोमा धेरै धेरै धन्यवाद। यसै गरेर दीपक श्रेष्ठले पुराना सड़कमा होइन अब बन्ने नयाँ सड़कमा लेन बनाउनुपर्छ साइकल लेन, फेरि साइकल लेनसँग साइकल चढ़न प्रेरित गर्ने सरकारी नीति पनि आउनुपर्छ, भइरहेका सड़कको छेउछाउ हरियाली बनाएर मात्र होइन पैदल यात्रुलाई पनि हिडडुल गर्ने वातावरण बनाउनुपर्छ भनेर लेख्नु भएको छ। दीपक श्रेष्ठलाई पनि कार्यक्रममा सहभागी हुनुभएकोमा प्रतिक्रिया दिनुभएकोमा धेरै धेरै धन्यवाद। आज हामीले कुनै पनि सड़कमा कसरी व्यवस्थित साइकल लेन बनाउन सकिन्छ भनेर उज्यालोको फेसबुक पेज UJYAALOमा सोधेका छौं। त्यसैमा तपाईँले लेख्नु भएको प्रतिक्रिया भर्खरै हामीले समेटेका हौं। यदि तपाईँले प्रतिक्रिया दिनुभएको छैन भने दिन सक्नुहुन्छ। हामीले उज्यालोको फेसबुक पेज उज्यालो UJYAALOमा कुनै पनि सड़कमा कसरी व्यवस्थित साइकल लेन बनाउन सकिन्छ भनेर सोधेका छौं। कार्यक्रममा अब पालो सड़कबाट चालकको यस खण्डमा आज हामी ट्याक्सी चालक मणिराज तामाङसँग कुराकानी गर्छौ। स्थायी घर रामेछाप भएका उहाँ अहिले कुसुन्तीमा बस्नुहुन्छ। केही वर्ष विदेश बसेर आउनुभएका तामाङ अहिले आफैले ट्याक्सी किनेर काठमाण्डुमा चलाउन थाल्नु भएको छ। उहाँलाई मैले जाउलाखेलमा भेटेर तपाईँको ट्याक्सी व्यवसाय कस्तो चलिरहेको छ भनेर सोधेकी छु।
ट्याक्सी व्यवसायले राम्रो छैन, हर व्यवसायमा चाहिँ मन्दी छाया छ, ट्याक्सी पनि त्यस्तै मन्दी छाया छ। अनि यो टुटल भन्ने अनि पठाउ भन्ने अब यो अनलाइनले गर्दाखेरि ट्याक्सी व्यवसाय धेरै घटेको छ, यस एकदम गाह्रो छ हामीलाई लगानी अनुसार चाहिँ हामीले चाहिँ आमदानी गर्नुलाई। त्यही भएर अहिले चाहिँ ट्याक्सी व्यवसाय पनि खासै छैन, अनि अब हामीले पार्किङ पाउँदैन, अब ट्राफिकले लखटे गर्छ, अब त्यो फाइन भर्नुपर्छ, समस्या छ, धेरै समस्या छ। अब समस्या धेरै भइकन पनि अब ट्याक्सी हाम्रो व्यवसाय बाध्यता भएर गर्नुपर्ने छ। हामीलाई चाहिँ पहिला जस्तो गरेर अब ट्याक्सीलाई राम्रो चाहिँ दृष्टिले पनि नहेर्ने, नेपाल सरकारले पनि नीति राम्रो नभएको हुनाले चाहिँ हामीले चाहिँ अलिकति गाह्रो भएको छ अहिले।
ट्याक्सी चलाउँदाखेरि अहिलेको कुरा गर्दा चाहिँ दैनिक कति जति आमदानी होला?
दैनिक सरदर त्यही 1500-2000 त्यही हुन्छ, तेल हालेर 1500 जति बच्छ। जति ट्याक्सीको प्राइस छ त्यो अनुसारले चाहिँ हामीलाई पनि अब मिटरमा होस् या अब कुनै तरिकाले, किनभने ट्याक्सीकोलाई कम प्राइसमा सरकारले अनुदानमा दियो भने हामीले कमै सर्भिस दिन सक्छौँ। अब ट्याक्सी छ 22-25 लाख रुपियाँ, पुरानो सरकारी रेटमा त साह्रै गाह्रो छ, हामीले ब्याजै उठ्दैन।
मिटरमा कतिको हिँड्नुहुन्छ?
मिटरमा हिँडिन्छ कि नहिँड्नु, मिटरको ट्याक्सी मिटरमा हिँडिन्छ, तर अब कुनैहरूले कतिमा जाने भन्छ त्यति भने उनलाई इच्छा गरेर जान्छ, नभए हामी प्रायःसम्म मिटरमै हिँड्नु चाहिँ अब त्यही हो। पहिलाको रेट पुरानो रेटले अहिलेको अब अवस्था चाहिँ हामीलाई चाहिँ साह्रै गाह्रो भएको छ। जुन ट्याक्सीको रेट छ त्यो आधारमा हामीले लगानी अनुसारको इन्कम स्रोत छैन।
ट्याक्सी मिटरमा नगइकन भाडामा मोलमोलाई गर्यो भने त ट्राफिकले कारवाही गर्छ नि होइन?
ट्राफिकले कारवाही गर्छ, तर अब ठिक छ, कारवाही गर्ने राम्रै हो, अब गल्ती गर्नेलाई अब वर्ल्डमै त्यस्तो विश्वमै त्यस्तो छ, कारवाही त सबलाई भइहाल्छ गलत काम गर्नेलाई त। तर सरकारले पनि अब पुरानो पहिलाको रेट अनुसारले हामीले पनि समायोजन गरेर नयाँ रेटमा अहिले अब महँगीको हिसाबले अब ट्याक्सीको महँगो त्यस्तै, अब हाम्रो बाहिरी बजारको महँगो त्यस्तै, त्यही हिसाबले हामीले पनि रोजगार गर्ने हो, हामी पनि विदेश पलायन नभए देशमै रोजगार गर्नेले हिसाबले हामी चाहिँ यहाँ ट्याक्सी किनेर ट्याक्सी चलाएको, त्यो हिसाबले चाहिँ हामीलाई पनि अब मिटर बढाउने हो कि या सरकारले अरू केही ब्याङ्क सहुलियत दिने हो कि, त्यो हिसाबले चाहिँ हामीले गर्न सकिन्छ, राम्रै मिटरमै चलाउन सकिन्छ।
अब नेपालमा पछिल्लो समय जुन दुर्घटनाहरू भइरहेका छन् यो दुर्घटनाहरू चाहिँ किन भइरहेको होला जस्तो लाग्छ?
यो दुर्घटना चाहिँ खास भने अब म पनि एक दुई वर्ष बाहिर गाडी चलाएको मान्छे हो, अब आउट कन्ट्रीमा, अब बाहिर जस्तो सिस्टम यहाँ ट्राफिक रुल्सहरू राम्रो छैन, एक त ट्राफिकले राम्ररी नियम बुझाएको छैन र मेन कुरो अब यो जो ट्राफिक रुल्सहरू सवारी चलाउनेहरूले खासै बुझाएको छैन। अहिले मेन प्रब्लम भनेको लेन समाएर कोही नहिँड्ने अनि आफू खुसी हिँड्ने, अब ट्राफिक सिग्नलहरू छैन खासै देशमा कहीँ पनि, ट्राफिक नियमहरू कसैले पालन गराएको छैन। ट्याक्सी ड्राइभर होस्, मोटरसाइकल चालक होस्, जुनै गाडी चालक ड्राइभर होस्, उनीहरूले चाहिँ ट्राफिक रुल चाहिँ फलो नगराए हुनाले यो जाम पनि हुने र सबैलाई शास्ति पनि हुने, अब एक दुई वर्षपछि अझ गाह्रो हुने मेरो विचारमा त्यस्तो लाग्छ अझै खास।
ट्याक्सी चालक मणिराज तामाङ, कार्यक्रम सड़क र सवारीमा आज भोलि ट्याक्सी व्यवसाय राम्रो नभएको, आफूले कमाएको पैसाले दैनिकी धान्न गाह्रो परेको, त्यसैले भाड़ामा समायोजन हुन पर्यो, नीति नियम परिमार्जन गर्नु पर्यो भन्दै हुनुहुन्थ्यो। उहाँले ट्राफिक नियम पनि सबैले पालना गर्नु पर्यो भनेर जानकारी पनि दिनुभएको थियो। कार्यक्रममा अब भने एउटा गीत सुनौ, त्यसपछि हामी सवारी साहित्यको साथमा आउँछौ। उज्यालो रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
हामी सधैँ सोध्ने गर्छौ विभिन्न ऋणको धितो बारे, ब्याङ्कले प्रदान गर्ने सेवा सुविधा बारे, बचतको ब्याज दर र सेफ्टी बारे। तर कहिले गाडी किन्दा आफू र आफ्नो परिवार चढ्ने गाडीको सेफ्टी बारे सोध्नु भएको छ? अबदेखि सोध्नुहोस्, के यो सेफ छ?
Tata Nexon, the only SUV in Nepal with 5-star safety rating.
सीधा कुरा, प्रश्न विचार।
यो हो उज्यालो रेडियो नेटवर्क।
काठमाडौँमा 90 मेगाहर्ज।
उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा कार्यक्रम सड़क र सवारी सुनिरहनु भएको छ। कार्यक्रममा यसअघि हामीले ट्राफिक अपडेट, सड़क र सवारी सम्बन्धी गतिविधि, सड़क र सवारी सरोकारमा साइकल लेन डिजाइन र यसको सुरक्षाका विषयमा साइकल सोसाइटी नेपालका अध्यक्ष रत्नराम श्रेष्ठसँगको अन्तर्वार्ता, ट्याक्सी चालक मणिराज तामाङसँगको कुराकानी सुनिसक्यौं। अब भने पालो भएको छ सवारी साहित्यको। सवारी साहित्यमा हामी सवारी साधनमा लेखिएको कविता, चुटकिला अथवा सड़क र सवारी बारे कुनै कवि वा साहित्यकारको रचना समेट्छौं। यदि तपाईँको सवारी साधनमा पनि यस्तै रचना छन् भने अथवा तपाईँ आफैले यस्ता लेख रचना गर्नुहुन्छ भने हामीलाई जानकारी गराउन सक्नुहुन्छ। आज भने मसँग B2X107 नम्बरको बसमा लेखेको रचना छ। आँसु दिनेलाई माया गर्नु हाँसो दिनेलाई होइन, आँसु दिनेलाई माया गर्नु हाँसो दिनेलाई होइन, साथ दिनेलाई विश्वास गर्नु धोका दिनेलाई होइन, साथ दिनेलाई विश्वास गर्नु धोका दिनेलाई होइन। यस्तै किसिमका कविता, मुक्तक, उद्धरण, गजल तपाईँले पनि कुनै गाडीको पछाडि देख्नुभयो भने हामीलाई सवारी नम्बर आउने गरी फोटो खिचेर वा टिपेर उज्यालोको फेसबुक पेज उज्यालो UJYAALOमा पठाउनुहोस् है। हामी तपाईँले पठाउनु भएको सामग्रीलाई तपाईँको नामसहित सवारी साहित्यमा समेट्छौं। आज हामीले उज्यालोको फेसबुक पेजमा साइकल लेनलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भनेर सोधेका छौं। केही विचार, केही प्रतिक्रिया हामीले यसभन्दा अगाडि पनि प्रसारण गरिसक्यौं र तपाईँले विचार दिनुभएको छैन भने, प्रतिक्रिया दिनुभएको छैन भने फेरि पनि दिन सक्नुहुन्छ, हामी तपाईँको प्रतिक्रिया कार्यक्रममा समेट्छौं। हामीलाई भर्खरै नवीन श्रेष्ठले एउटा रमाइलो खालको प्रतिक्रिया दिनुभएको छ। यसमा सिमेन्टी बालुवा घोलेर सम्याउने अनि माथिबाट अलकत्राले छोप्ने भनेर लेख्नु भएको छ। रमाइलो प्रतिक्रियाको लागि नवीन श्रेष्ठजीलाई धेरै धेरै धन्यवाद। यसै गरेर उमेश कुमार शाहीले सांगुरा सड़कलाई सकिने जति फराकिलो बनाउने, सबैले नियमपूर्वक आफ्नो सवारी हाँक्ने, जथाभावी ओभरटेकिङ नगर्ने, साइकल लेनबारे ज्ञान र ध्यान राख्ने भनेर प्रतिक्रिया दिनुभएको छ। उमेश कुमार शाहीलाई कार्यक्रममा सहभागी हुनुभएकोमा धेरै धेरै धन्यवाद। यसै गरेर बाबुराम पराजुली छेत्रीले सड़कको पेटी ढलान गर्नुपर्छ अनि साइकल चलाउनलाई राम्रो हुन्छ भनेर लेख्नु भएको छ। बाबुराम पराजुलीजीलाई पनि कार्यक्रममा सहभागी हुनुभएकोमा धेरै धेरै धन्यवाद। तपाईँको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद। यिनै सामग्रीसँगै आजलाई हामी कार्यक्रम सड़क र सवारीको अन्त्यमा आइसकेका छौं। भोलि फेरि कार्यक्रम सड़क र सवारीमा हाम्रो भेट हुने नै छ। आजलाई भने कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँलाई धेरै धन्यवाद दिँदै प्राविधिक सहकर्मी प्रवीण श्रेष्ठसँगै म मल्लिका थापा विदा हुन्छु। नमस्कार।
मनका कुरा सुनाउन तिमीलाई रोजेथे, मेरा सारा माया तिमीलाई दिने प्रयास गर्दा अन्जानमा